यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। चुनावी तालमेल बारे टुंगो लगाउन सत्तारूढ़ गठबन्धनको बैठक बालुवाटारमा जारी। पाँच दलीय गठबन्धन समयको माग भएकाले यसलाई टुट्न दिनु नहुनेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। स्थानीय तहका पदाधिकारीले आगामी निर्वाचनमा उम्मेद्वार बन्नु अघि राजीनामा दिनुपर्ने प्रावधान विरूद्ध परेको रिट सर्वोच्च अदालतद्वारा खारिज। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिन सर्वोच्च अदालतको अन्तरिम आदेश र युक्रेनको पूर्वी क्षेत्रमा रूसी सेनाको भीषण आक्रमण, क्रिमिना शहर कब्जा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता गठबन्धनका पाँच दलको बैठक अहिले प्रधानमन्त्री निवास बालोटारमा बसिरहेको छ। दिउँसो 3 बजेबाट शुरू भएको सत्ता गठबन्धनको आजको बैठकले स्थानीय तह निर्वाचन तयारी, चुनावी तालमेल लगायतका विषयमा गठबन्धन आबद्ध दलहरूबीचको सहमतिलाई अन्तिम रूप दिने बताइएको छ। बैठकबाट 6 महानगरपालिका र 11 उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट सहमतिका आधारमा भागभण्डाको विषयमा टुंगो लगाइने प्रयास भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। आज बिहान 11:30 बजे बस्ने भनिएको बैठक दलका नेताहरू आन्तरिक छलफलमा व्यस्त भएका कारण 2 बजेका लागि सारिए पनि 3 बजेदेखि मात्रै बैठक शुरू भएको हो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन समयको माग भएको बताउनु भएको छ। नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधान अनुसार कसैको बहुमत नआउने भएकाले दलहरूबीच गठबन्धन कायमै राख्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्नुहुँदै कुनै पनि हालतमा गठबन्धन तोड्न नहुने बताउनुभयो।
अहिलेको नयाँ संविधान जो बनेको छ, यो संविधान अनुसार कुनै पनि एक्लै पार्टीको सरकार बहुमत आउने सम्भावना छैन। धेरै किसिमको संगठन भएपछि भन्नु सक्दैन, कसै कसै त मिल्नै पर्यो, उसलाई हटाउनु पर्यो, सबैले भने ठिक छ हटाऊ। त्यस कारण गठबन्धन भन्दाखेरि गिभ एन्ड टेक हुन्छ नि, तपाईँलाई सबैको दिनलाई गठबन्धन भने होइन नि। कांग्रेस पार्टी ठुलो पार्टी छ, ठुलै पार्टी होस्, सानो पार्टी हामी पनि हुनु पाउँ भने जस्तो, त्यस कारण चाहिँ हामीले अब हेर्नुहोस् एउटा षड्यन्त्र हुँदैछ गठबन्धन तोड्ने, कुनै हालमा टुट्नु हुँदैन भन्ने मेरो धारणा छ। यसमा सबै साथी आयोले चाहिँ ठाउँ ठाउँमा भन्नुपर्छ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अबको महाधिवेशनमा नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो।
एउटा अर्जुन दृष्टि भन्छ नि, यो पार्टी देवी संघलाई सबै ठाउँमा बलियो बनाउने, जिताउने, त्यसपछि भोलि पनि तपाईँहरूको हातमा मेरो त अन्तिम हो, पार्टीको सभापति हुनु पाउँदै पाउँदैन मलाई। अब पार्टी सभापति भएर प्रधानमन्त्री भएको छु, प्रधानमन्त्री भइसकेपछि अनि मैले यो चाहिँ फेरि गठबन्धनलाई ल्याएको छु, मिलाएको छु मैले, त्यो गर्दा अपराध हो भने मलाई अपराध भन्नुहोस्। राम्रो काम गरिरहेको छु मैले, भोलि तपाईँहरूकै टक्कमा आइसक्यो देश त, त्यो तयारी गरेर त्यो किसिम योग्य बन्नुहोस्। हर किसिमले अबको च्यालेन्ज भनेको पढाइमा पनि योग्य हुनुपर्छ, पढ्नुमा फेल हुने कारण नेता बन्छ, त्यो पढाइमा पनि अब्बल, चुनावमा पनि अब्बल, सब ठाउँमा देश अब्बल हुनु पर्यो।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन पाँच दलीय गठबन्धन बनेको बताउनुभयो। वरिष्ठ नेता पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सत्ता गठबन्धनको जन्म देखेर प्रतिगमनकारी शक्तिसँग मिल्न गएको आरोप लगाउनुभयो।
यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि, परिवर्तनलाई बचाउनको लागि र नेपाललाई अग्रगामी बाटोमा रूपान्तरण गर्नको लागि यो गठबन्धन हो। यो गठबन्धनको अहिले शक्ति देखेर यो भ्रष्ट तत्वहरू, प्रतिगामीहरू र अवसरवादीहरूसँग मिलेर एलायन्स गरिरहेका छन्।
वरिष्ठ नेता पौडेलले लोकतन्त्रको लड़ाई अझै पनि बाँकी रहेकाले नेपाल विद्यार्थी संघ लोकतन्त्रको पहरेदार भएर उभिनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना गरेको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णय अनुसार प्रदेश डेस्क स्थापना गर्नुभएको हो। सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी पार्टीका सात सहमहामन्त्रीलाई प्रदेश डेस्कको संयोजक समेत तोक्नु भएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो। घोषणा पत्रमा नागरिकलाई 200 युनिटसम्म बिजुली निशुल्क दिने उल्लेख गरिएको छ। यस्तै घोषणा पत्रमा निशुल्क खानेपानी, हरेक पालिकामा सुविधा सम्पन्न पुस्तकालय, फोहोर बन्नेछ मोहर, पानीका स्रोत संरक्षणका लागि विशेष योजना, द्वन्द्व पीड़ित राहत सहयोग कार्यक्रम, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा जनस्वास्थ्यलाई राख्ने लगायत उल्लेख गरिएको छ। सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेद्वार बन्न पाउने निर्वाचन आचार संहिता विरूद्धको रिट खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय तेज बहादुर केसी र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले दायर रिटको आज सुनवाई गर्दै निर्वाचन आयोगको स्थानीय तहको चुनावमा उम्मेद्वार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गर्दै रिट निवेदन खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। यलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजन शेर्पाले गत चैत 7 गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। अब रिट खारेज भएसँगै स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था यथावत रहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा महिला उम्मेद्वारीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको मीडियासँगको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले एउटै दलले उम्मेद्वारी दिँदा 50% महिला हुनुपर्ने व्यवस्था रहेको जानकारी दिनुहुँदै राजनैतिक दलहरूले त्यो व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले यसैका निर्वाचन खर्चिलो भएकोले राजनैतिक दल र सुरक्षा संयन्त्रका लागि खर्चको सीमा तोकेको पनि जानकारी दिनुभयो। उहाँले स्थानीय तहका सबै पदाधिकारीको म्याद आगामी जेठ 5 गते नै सकिने पनि जानकारी दिनुभयो। प्रमुख आयुक्त थपलियाले निर्वाचनको मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिँदासम्म देशभर मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव गरेको पनि जानकारी दिनुभयो। कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले संचार माध्यमले कहिल्यै निर्वाचनको विपक्षमा नलेखेको भन्नुहुँदै निर्वाचन आचार संहिताको बन्धनभित्र बस्नु सबैको दायित्व भएको बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन स्वतन्त्र तथा निष्पक्ष बनाउनु महासंघ र पत्रकारको पनि दायित्व भएकोले महासंघले सातै प्रदेशमा निर्वाचनबारे पत्रकारलाई अभिमुखीकरण गरेको जानकारी दिनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले संसदको सचेत पहल कदमीले गुणस्तरीय कानून निर्माणमा विशिष्ट भूमिका खेल्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको आयोजनामा लुम्बिनीमा आजदेखि शुरू भएको अन्तर व्यवस्थापिका अन्तर्क्रिया कार्यक्रममा सभामुख सापकोटाले गुणस्तरीय कानून बनाउन संसदको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। कानून निर्माण गर्दा सचेतता अपनाउन नसके त्यसको परिणाम नराम्रो हुने भन्नुहुँदै सभामुख सापकोटाले संसद र त्यसको नेतृत्व सधैँ सजग सचेत र सतर्क रहनुपर्नेमा जोड़ दिनुभयो। सभामुख सापकोटाले कानून निर्माण र कार्यान्वयनमा खबरदारी गर्दै भ्रष्टाचारका विरूद्ध लड्ने जिम्मेवारी पनि संसदकै रहेको बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारका अधिकारसँग सम्बन्धित कानूनहरू संघले नबनाइदिँदा प्रदेश सरकारलाई केही कानूनमा समस्या भएकोले त्यसको बाटो खुलाइदिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखले प्रदेश सभा सञ्चालनलाई कर्मचारीहरूको अभाव, संघीय निजामती ऐन र नागरिकता ऐन लगायत प्रदेशसँग सम्बन्धित ऐनहरू नभन्दा प्रदेशमा कानून निर्माणमा समस्या भएको बताउनु भएको थियो। सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नगर्नु र आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भन्ने अन्तरिम आदेश दिएको छ। अदालतका न्यायाधीश हरि फ्यालको एकल इजलासले नेपाल राष्ट्र बैंकका निलम्बित गवर्नर अधिकारीले दायर गर्नुभएको रिटको प्रारम्भिक सुनवाई गर्दै गवर्नरमाथिको कार्यवाही कार्यान्वयन नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले गवर्नर महाप्रसाद अधिकारीमाथिको कार्यवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै यस विषयमा वैशाख 13 गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। निलम्बन गैर कानूनी भएको भन्दै गवर्नर अधिकारीले हिजो सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख 11 गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका स्थित मेलम्चीको मुहानबाट गत चैत्र 30 गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरी जलमा आइपुगेपछि आज प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिनुभएको हो। संविधानमा स्वच्छ खानेपानी र सफाईको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिनुभयो। मेलम्चीवासीलाई लेबी स्वरूप 5% रकम दिने सहमति भएकोले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई महसुल उठाउन मन्त्रालयले निर्देश गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने अन अराइभल भिसाका लागि रकम नगद बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ। विमानस्थल अध्यागमन कार्यालयले केही दिन अघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरूलाई अन अराइभल भिसाका लागि नगद 200 अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो। जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा बढ़िरहेको र यसले मानव समुदायसँगै सिंगो विश्व नै संकटमा पर्न सक्ने विभिन्न अध्ययन प्रतिवेदनहरूले औंल्याएका छन्। जलवायु परिवर्तन सम्बन्धी हालै सार्वजनिक भएको एक रिपोर्टले विश्व तापक्रम नियन्त्रण अहिले नभए कहिल्यै हुन नसक्नेतर्फ संकेत गरेको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
हरित गृह ग्यास उत्सर्जनका सबै क्षेत्रको तत्काल कटौती नभए विश्व तापक्रम नियन्त्रण बाहिर जाने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। जलवायु परिवर्तनको बढ़दो जोखिम न्यूनीकरणका लागि विश्व तापमान 1.5 डिग्री सेल्सियसमा सीमित राख्नु उपयुक्त बाटो देखाएका वैज्ञानिकहरूले हालै सार्वजनिक जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तर सरकारी समूह आईपीसीसी रिपोर्टमा कार्य समूहकी सह अध्यक्ष जिम स्क्याले तापक्रमलाई सीमित गर्ने सन्दर्भमा इट्स नाउ अर नेभर अर्थात यो अहिले नगरे कहिले नहुने भनी स्पष्ट गर्नुभएको छ। रिपोर्टले 2030 सम्ममा उत्सर्जनलाई रोकिएन भने यसपछि विश्व तापक्रम वृद्धिलाई रोक्न असम्भव जस्तै हुने बताएको छ। जलवायु परिवर्तन सम्बन्धी हालसम्मकै आधिकारिक धारणा मानिएको आईपीसीसी समूहमा विश्वका 195 राष्ट्र सदस्य रहेका छन् भने हजारौं बढ़ी वैज्ञानिक अनुसन्धानकर्ताहरू सम्मिलित छन्। पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै आईपीसीसीका अध्यक्ष होसुङ लीले अहिले विश्व जगत चौबाटोमा उभि र यही समयमा नै सही निर्णय लिन सके मात्रै जलवायु परिवर्तनको जोखिमबाट भविष्यलाई सुरक्षित गर्न सकिने बताउनु भएको छ। जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न हालभन्दा 3-6 गुणा बढ़ीसम्म आर्थिक लगानीको आवश्यकतालाई औंल्याइएको छ, जसलाई वैज्ञानिकहरूले लगानीमा फराकिलो दूरी रहेको भनेका छन्। कार्बन डाइअक्साइड उत्सर्जन शून्य गर्न सकेमा तापक्रमलाई स्थिर राख्न सकिने अर्को उपाय हो। आईपीसीसी कार्य समूहकी एक सह अध्यक्ष वैज्ञानिक डियानाका अनुसार सन् 2030 सम्ममा उत्सर्जनलाई आधा गर्न हरेक क्षेत्रहरूमा उपायहरू रहेका छन्। उहाँले विज्ञान प्रविधिमा लगानी र अन्वेषण, कृषि वन र खाद्य सन्तुलन, वैकल्पिक ऊर्जाको प्रयोग, उचित भू उपयोग, उद्योग, कल कारखाना, शहर तथा यातायातका क्षेत्रमा जलवायु मैत्री क्रियाकलाप गर्न सुझाव दिनुभएको छ। यस्तै मानवीय क्रियाकलाप जलवायु मैत्री बनाए मात्र सन् 2050 सम्ममा 40-70% उत्सर्जन घटाउन सकिने प्रक्षेपण गरिएको छ।
हो, जलवायु परिवर्तनको असर कम गर्न 2030 सम्ममा उत्सर्जनलाई आधा घटाउने हामीसँग हरेक क्षेत्रमा उपायहरू छन्। मानवीय जीवनशैली र व्यवहारमा परिवर्तनले मात्र पनि कार्बनको पदचिन्हलाई न्यून गर्न सकिन्छ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि एक देश, एक सरकार, एक क्षेत्र, एक विज्ञानले मात्र नभई एक व्यक्तिले व्यक्तिगत रूपमा विभिन्न कार्य गर्न सक्ने रिपोर्टले भनेको छ। साइकल तथा पैदल यात्रा, हवाई यात्रामा कटौती, शाकाहारी खाना खाने जस्ता जीवनशैली अपनाए मात्र पनि जलवायु परिवर्तनको संकटलाई न्यूनीकरण गर्न एक व्यक्तिको ठूलो योगदान हुने वैज्ञानिकहरूले सुझाएका छन्। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
जलवायु परिवर्तन र यसको असर सम्बन्धी रिपोर्टपछि अब केही विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मदिरा नियन्त्रण तथा रोकथामका लागि सेफर इनिसिएटिभ नेपाल कार्यक्रम शुरू गरेको छ। मन्त्रालयले आज काठमाडौँमा एक कार्यक्रम गरी विश्व स्वास्थ्य संगठन लगायतका साझेदार निकायहरूले शुरू गरेको मदिरा सेवनबाट हुने क्षति न्यूनीकरण सम्बन्धी अभियान सेफर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो। सेफर इनिसिएटिभ नेपाल कार्यक्रम मार्फत मदिराको उपलब्धता विरूद्धको प्रतिबन्ध बलियो बनाउने, मदिराको विज्ञापन तथा प्रचार प्रसारमा प्रतिबन्ध लगाउने, मदिरा सेवन गरी सवारी चलाउन नदिने एवं मदिरा जीवनबाट हुन सक्ने स्वास्थ्य समस्याको निदान र उपचारमा पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ। अभियान उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले मदिराबाट हुने क्षति कम गर्न स्थानीय प्रविधिबाट उत्पादन हुने मदिराजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमण सिंहले ग्रामीण क्षेत्रमा मदिराको प्रयोग विरूद्ध सचेतना फैलाउन राज्यका सबै निकायहरू लाग्नुपर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ। आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी महाशाखा प्रमुख श्रीधर गेवाली कृषि प्रसार अधिकृत मुकेश रामजाली र आधुनिक कृषि किसान संसारका निर्देशक राजाराम तिवारी विरूद्ध 43,37,000 रूपियाँ भन्दा बढ़ी बिगो 3 महिनादेखि 3 वर्षसम्म कैद र सोही बमोजिमको जरिवाना माग गर्दै आरोप पत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आयोगले किसानलाई उपकरण उपलब्ध गराउने भन्दै झूठो बिल भरपाई बनाएर दोहोरो बिल भुक्तानी गरेको आरोप उहाँहरूमाथि लागेको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसुम सड़क दैनिक 4 घण्टा यातायात बन्द गरिने भएको छ। म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेवीर घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड़ फुटाएर सड़क विस्तार गर्नका लागि भोलि 7 गतेदेखि 20 गतेसम्म दैनिक 4 घण्टा सवारी साधन आवत जावत बन्द गर्न लागि हो। मुस्ताङका सहायक प्रमुख जिल्लाधिकारी रामचन्द्र ढकालले घाँसा काभ्रेवीर खण्डमा दिउँसो 11 देखि 3 बजेसम्म सवारी साधन आवत जावत बन्द गरेर सड़क विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिनुभयो। सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत 6 महिनादेखि 5 वर्षसम्मका बालबालिकालाई भिटामिन ए तथा 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भिटामिन ए क्याप्सूल 27 लाख बालबालिका तथा जुकाको औषधि 24 लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभयो। मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह समेत गरेको छ। काठमाडौँ महानगरपालिकाले छुटेका बालबालिकालाई यही वैशाख 9 गतेदेखि टाइफाइड विरूद्धको खोप लगाउने जनाएको छ। सरकारले गत चैत्र 25 देखि यही वैशाख 18 गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले यही वैशाख 9 गते यसअघि छुटेकालाई खोप लगाउन लागि हो। धेरै बालबालिकाले खोप लगाइसकेका छन् भने छुटेका केहीलाई वैशाख 9 गते प्रत्येक वडा क्लिनिकबाट खोप लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय सन्दर्भ। रूसी सेनाले युक्रेनको पूर्वी लुहान्स क्षेत्रस्थित क्रिमिना शहर कब्जा गरेको छ। रूसले युक्रेनको पूर्वी क्षेत्रमा चारै दिशाबाट भीषण आक्रमण गरेपछि क्रिमिना शहर कब्जामा लिएको युक्रेनी पक्षले बताएको छ। लुहान्स क्षेत्रका गवर्नर सेरी हैडाईलाई उद्धृत गर्दै नियन्त्रित क्रिमिना शहरबाट नागरिकलाई उद्धार गर्ने प्रयास जारी रहेको अन्तर्राष्ट्रिय समाचार माध्यम बीबीसीले जनाएको छ। रूसले सोमबार राति मात्र युक्रेनका 1260 ठाउँमा आक्रमण गरेको र युक्रेनको डानेस्क शहरमा एउटा युक्रेनी लडाकू विमान खसाएको रूसको रक्षा मन्त्रालयले दावी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको पूर्वी क्षेत्र कब्जा गर्ने रूसको सपना पूरा नहुने बताउनु भएको छ। युक्रेनी सेनाको सुरक्षा घेरा तोड्ने क्षमता रूससँग नभएको अभिव्यक्ति उहाँले दिनुभएको छ। यसैबीच पश्चिमा शक्तिले युक्रेनी युद्धलाई लम्ब्याउने काम गरेको रूसका रक्षा मन्त्री सर्गेई सोइगुले आरोप लगाउनु भएको छ। पछिल्लो समय पश्चिमा मुलुकले युक्रेनलाई ठूलो मात्रामा हतियार उपलब्ध गराइरहेकाले युक्रेन विरूद्ध जटिल बन्दै गएको यसलाई फेरि सुन्नुहोस् युक्रेन युद्ध जटिल बन्दै गएको उहाँले बताउनुभयो। अफगानिस्तानको राजधानी काबुलस्थित छात्रहरू पढ्ने विद्यालय बाहिर भएका 2 आत्मघाती विस्फोटमा 6 जनाको ज्यान गएको छ। सिया बाहुल्य क्षेत्रको अब्दुल रहीम शहीद विद्यालयमा भएको सो विस्फोटमा अझै धेरै मानिस हतायत भएका हुन सक्ने अनुमान गरिएको छ। नजिकैको ट्यूशन सेन्टरमा पनि ग्रेनेड आक्रमण भएको बताइएको छ। विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। यसैबीच अमेरिकाका अर्थमन्त्री जेनेट एलेनले यस हप्ता हुने G20 को वित्तीय बैठक बहिष्कार गर्ने घोषणा गर्नुभएको छ। एलेनले युक्रेनमा जारी रसियाको आक्रमणको विरोध स्वरूप बैठक बहिष्कार गर्ने बताउनु भएको हो। अर्थमन्त्री एलेनले G20 बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका सदस्यहरूलाई मस्कोले युक्रेनमा जारी राखेको आक्रमणको प्रत्युत्तरमा वित्तीय दबाव बढ़ाउन भन्नुपर्नेमा जोड़ दिनुभएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतले मधेसको जीवनसँग जोडिएको चुरे संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न व्यवस्थित योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता उनाउनु भएको छ। बाह्रको निजगढ़मा मंगलबार चुरे संरक्षण तथा पर्यटन प्रवर्धन फाउण्डेशन नेपालको प्रथम राष्ट्रिय परिषद सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले चुरे क्षेत्रको संरक्षण गरी पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। मधेस प्रदेश कृषिको उर्वर क्षेत्र भएको र चुरे मधेसको जीवनसँग जोडिएको हुँदा कृषि उत्पादन र उत्पादकत्व बढ़ाएर राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ तुल्याउन चुरेको संरक्षण हुनुपर्ने कुरामा मुख्यमन्त्री राउतले जोड़ दिनुभयो। मुख्यमन्त्री राउतले मधेस प्रदेशको उर्वर भूमिको उपयोग गर्दै कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी कृषि उद्योग र औद्योगिकीकरणसँगै पर्यटन प्रवर्धनबाट मधेस प्रदेशको समृद्धि हुने बताउनुभयो। चुरे संरक्षण तथा पर्यटन प्रवर्धन फाउण्डेशन नेपालका संयोजक युवराज लामाको अध्यक्षतामा आयोजित प्रथम राष्ट्रिय परिषद सम्मेलन तथा प्रशिक्षण कार्यक्रम वैशाख 7 गते सम्पन्न हुने कार्यक्रम रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने अन अराइभल भिसा का लागि नगद रकम बोक्नु पर्ने प्रावधान हाललाई खारेज गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले केही दिन अघि विद्युतीय भुक्तानी सेवामा समस्या भएको भन्दै पर्यटकहरूलाई अन अराइभल भिसाका लागि नगद $200 साथमा ल्याउनु पर्ने सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाको चौतर्फी विरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य ब्याङ्कको एटीएम मेसिन सडानको काम शुरू भइसकेको र अब पर्यटकहरूले अन अराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो। लमजुङ जिल्लाको मर्सेङजी गाउँपालिका 6 स्थित ङादी खोलामा चिनिया कम्पनी चचियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको 30 मेगावाटको न्यादी जलविद्युत आयोजनाको बिजुली उत्पादन परीक्षण शुरू भएको छ। आयोजनाले उत्पादन परीक्षण शुरू गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो। मंगलबारदेखि 3 दिनसम्म सुक्खा परीक्षण र 2 दिन चलाएर नै परीक्षण गरिने भएको छ। बिजुली उत्पादन थालेको 15 दिनपछि विद्युत प्राधिकरणको अनुमति पश्चात व्यावसायिक रूपमा बिजुली उत्पादन गरिने आयोजनाले जनाएको छ। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य प्रतितोला 400 रूपियाँले घटेको छ। सुनको मूल्य प्रतितोला 400 रूपियाँले घटेर 1,02,100 कारोबार भएको छ। अघिल्लो दिन सुन प्रतितोला 1,02,500 रूपियाँमा कारोबार भएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल संसार।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20 अन्तर्राष्ट्रिय वरितामा नेपाल यथावत रहन सफल भएको छ। आईसीसीले अपडेट गरेको नयाँ वरितामा नेपाल T20 अन्तर्राष्ट्रियमा यथावत रहेको हो। नेपालले टेस्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ। नेपालले विश्व वरितामा 12 स्थान पाएको छ। आयरल्याण्ड 15 स्थानमा छ। नेपाल पछिल्लो 10 T20 अन्तर्राष्ट्रिय खेलमा मात्र 1 खेलमा पराजित भएको छ। नेपाल 2 महिना अघि ओमनमा भएको T20 विश्वकप छनौटमा 1 खेल हार्दै सुनौलो मौका गुमाएको थियो। लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक T20 सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो। नेपालले पूर्वा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो। T20 अन्तर्राष्ट्रियको वरितामा भारत 1 स्थानमा छ। 2 स्थानमा इङ्ल्याण्ड रहेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग क्लब नयाँ बस्ती युथ क्लबलाई 3 लाख जरिवाना गरेको छ। गत महिना सकिएको शहीद स्मारक बी डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले 3 लाख जरिवाना गरेको हो। बी लिगमा मध्यपुर युथ एसोसिएसनसँग पराजित भएपछि क्लबका पदाधिकारी प्लेयर बक्स तोडफोड गरेका थिए। उक्त खेल नयाँ बस्ती 3-1 पराजितको थियो। त्यस्तै एन्फाले क्लबका अफिसियल श्री बहादुर युगीलाई एन्फाले सञ्चालन गर्ने फुटबल गतिविधिमा 2 वर्षको प्रतिबन्ध लगाएको छ। त्यस्तै क्लबका व्यवस्थापक विकास राईलाई 6 महिना र खेलाड़ी मनोज राईलाई 1 वर्षको प्रतिबन्ध लगाएको इन्फाले जनाएको छ। बी लिगमा नयाँ बस्ती 11 स्थानमा रहेको थियो। नेपाल सुपर लिगको 2 संस्करण गर्नका लागि आयोजक नेपाल स्पोर्ट एण्ड म्यानेजमेन्ट प्रणालीले भदौ 25 देखि कार्तिक 5 गतिसम्मका लागि अखिल नेपाल फुटबल संघलाई प्रस्तावित मिति पठाएको छ। 2 संस्करणको एनएसएलको प्रस्तावित मितिका लागि पत्र एन्फामा बुझाएको छ। ए डिभिजन क्लब संघको विवादका कारण अखिल नेपाल फुटबल संघले चैत 26 गतेबाट हुने भनिएको प्रतियोगिता स्थगित गर्न आग्रह गरेको थियो। तर अब आयोजकले भदौको अन्तिम साताबाट गर्ने आयोजनाका लागि एन्फालाई पत्र पठाएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली भई प्रदेश नम्बर 1 र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनेछ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस न्यूनतम 19 डिग्री सेल्सियस, काठमाडौँ अधिकतम 30 डिग्री सेल्सियस न्यूनतम 17 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखरा अधिकतम 30.1 एक डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस र वर्षा 17.9 मिलिमिटर। वीरेन्द्रनगर अधिकतम 35.9 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 38.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस। 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अन्तमा मुख्य समाचार फेरि एकपटक। चुनावी तालमेलबारे टुङ्गो लगाउन सत्तारूढ गठबन्धनको बैठक बालोटारमा जारी। पाँच दलीय गठबन्धन समयको माग भएकाले यसलाई टुट्न दिनु नहुनेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड। स्थानीय तहका पदाधिकारीले आगामी निर्वाचनमा उम्मेद्वार बन्नु अघि राजीनामा दिनुपर्ने प्रावधान विरूद्ध परेको रिट सर्वोच्च अदालतद्वारा खारेज। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिन सर्वोच्च अदालतको अन्तरिम आदेश। र युक्रेनको पूर्वी क्षेत्रमा रूसी सेनाको भीषण आक्रमण, क्रिमिना शहर कब्जामा। सुन्दै हुनुहुन्थ्यो साँझ 7 बजेको समाचार। सकियो सुन्दै गर्नुहोस् रेडियो नेपाल। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।